यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि आवागमनमा थप कडाई गर्ने मन्त्री परिषदको निर्णय। एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्कोमा जान नपाइने। कैलाली, कञ्चनपुर र बागलुङमा छिटो विधिबाट अधिक संख्याका मानिसमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिने सरकारका प्रवक्ता मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। नेपालमा आज थप 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नयाँ संक्रमितमा भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका 2 पुरूष र 1 स्थानीय महिला। यो सँगै नेपालमा संक्रमितको संख्या 9 पुग्यो। स्थानीयलाई सरेपछि कोरोना संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बहराइनका समकक्षीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको अवस्था र सुरक्षाका विषयमा छलफल। चिनिया शोक दिवसमा प्रधानमन्त्री ओलीको ऐक्यबद्धता। र कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 61,000 भन्दा बढ़ीको मृत्यु। संक्रमितको संख्या 11 लाख नाग्यो। चीनमा आज राष्ट्रिय शोक मनाइयो। सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि आवागमनमा थप कडाई गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको पूर्ण पालना गराउन, एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्कोमा जानमा रोक लगाउने निर्णय गरेको हो। मन्त्री परिषद बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा छिटो विधिबाट अधिक संख्याका मानिसमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिने सरकारका प्रवक्ता एवं अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। मन्त्री परिषदले केही नियुक्ति पनि गरेको छ। मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता एवं अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ा,
मूलत यो बीचमा हामीले चालेका कदमहरूबाट बहुत सानो संख्यामा मात्रै संक्रमणका केसहरू कायम राख्न सकेका छौं, त्यसमा सन्तुष्टि व्यक्त गरेको छ मन्त्री परिषदले। तर त्यो सँगसँगै अब बाहिरबाट आएका व्यक्तिहरूबाट संक्रमित भएका, कोरोना संक्रमित व्यक्तिहरू देखिन थालेकोमा मन्त्री परिषदले अहिलेको परिस्थितिलाई मूल्याङ्कन गर्दै थप केही कदमहरू चाल्ने निर्णय गरेको छ। त्यसमा सबभन्दा पहिलो अहिले हामीले कायम रहेको कोरोना संक्रमणको अवधि र यसको जोखिम रहिरहन्जेलसम्म जुन लकडाउन भनिया छौं, बन्दाबन्दीको अवस्थाको जुन कुरा गरेका छौं, त्यो बन्दाबन्दीलाई अझ पूर्ण पालना गराउनेतर्फ सबै निकायहरूले प्रभावकारी रूपले काम गर्नुपर्ने निर्णय भएको छ। त्यो सन्दर्भमा एक प्रदेशबाट अर्को प्रदेशको आवागमन, एक जिल्लाबाट अर्को जिल्लाको आवागमन र एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई नियन्त्रित गर्ने र अस्वाभाविक रूपमा आवागमन हुन नदिने र कोरोनाको संक्रमणको जोखिमलाई हामीले यसरी न्यूनीकरण गर्ने र यही नै सबैभन्दा उत्तम उपाय हुन्छ। यसको लागि सबै सरकारवाला निकायले प्रभावकारी रूपमा काम गर्ने, यसमा प्रदेशका सरकार र स्थानीय सरकारले पनि प्रभावकारी रूपमा काम गर्ने गरी अघि बढ्नुपर्छ भन्ने एउटा निर्णय भएको छ। त्यसै गरी दोस्रो निर्णय चाहिँ जुन किसिमले कैलाली, कञ्चनपुर र बागलुङमा केही नयाँ केसहरू देखिए, त्यो आधारबाट त्यहाँ भएका व्यक्तिहरूबाट अरू व्यक्ति संक्रमित नहुन् भन्नका लागि अहिले ती 3 जिल्लामा, म फेरि दोहोऱ्याउँछु, कैलाली, कञ्चनपुर र बागलुङमा हामीले छिटो विधिबाट त्यस्ता सम्भाव्य संक्रमित हुन सक्ने व्यक्तिहरूको टेस्ट गर्ने, जसलाई हामीले ऱ्यापिड डायग्नोस्टिक टेस्ट भन्छौं, त्यस्तो ऱ्यापिड टेस्ट गर्ने र त्यसको आधारबाट संक्रमित भएका शंका भएका व्यक्तिहरूलाई चाहिँ पीसीआर विधिबाट फेरि पुनः परीक्षण गर्ने, जसको आधारबाट शंकामा भएको संक्रमित व्यक्ति फेरि संक्रमित हो कि होइन भन्ने कुरो यकिन गर्न सजिलो हुन्छ। त्यसो हुनाले अहिलेको लागि यो 3 जिल्लामा ऱ्यापिड टेस्टको प्रक्रिया अघि बढाउने र जो जो जोखिममा छन्, सम्भाव्य संक्रमित भएको भन्ने लाग्छ, उनीहरूको टेस्ट गर्ने भनेर अलिकति मास स्केलमा टेस्टिङ गर्न जाने प्रक्रिया शुरू गर्ने भन्ने निर्णय भएको छ। तेस्रो चाहिँ अहिलेको अवस्थामा स्वास्थ्य कर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्वास्थ्य कर्मीहरूको मनोबल वृद्धि गर्नलाई हामीले बीमाका व्यवस्थादेखि स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ताका कुराहरू गरेका छौं। त्यस अतिरिक्त अब 2 थप कुराहरू हामीले अझ प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छौं। एउटा चाहिँ स्वास्थ्य सुरक्षाका उपकरणहरू यथाशक्य यथासम्भव छिटो उपलब्ध गराउने, निश्चित प्रोटोकलका आधारमा त्यस्ता उपकरणहरूको प्रयोग गर्ने र पूर्ण रूपले सुरक्षित बनाएर स्वास्थ्य कर्मीहरूलाई स्वास्थ्य उपचारमा लगाउने, तर त्यो काम गराइरहँदाखेरि त्यहाँ बाधा विघ्न उत्पन्न गर्ने, सुरक्षामा खलल पुर्याउन सक्ने र स्वास्थ्य कर्मीको सुरक्षामा आँच पुर्याउन सक्ने कुनै पनि व्यक्तिलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने र त्यस्तो असुरक्षित स्वास्थ्य कर्मीलाई असुरक्षित हुन नदिने गरी स्थानीय प्रशासनदेखि सबै तहका सरकारहरूले स्वास्थ्य कर्मीको सुरक्षाको व्यवस्था मिलाउने भन्ने मूलत यी तीनटा निर्णय भएका छन्। त्यसपछि अरू एक दुईवटा निर्णयहरू खास गरी फौजदारी कसुर तथा सजाय निर्धारण तथा कार्यान्वयन सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्तिहरू राख्ने व्यवस्था अनुसार रविन्द्र भट्टराई र कुनसान लामालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसै गरी अपराध पीड़ित संरक्षण ऐनको व्यवस्था अनुसार पीड़ित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ। लकडाउनको विषयमा अहिले आजको मन्त्री परिषदले निर्णय गरेको छैन, हामी छिटै मन्त्री परिषदको बैठक बसेर त्यस बारेमा निर्णय गर्छौं।
सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ा मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिनुहुँदै, नेपालमा आज थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पुष्टि भएका तीनजना मध्ये दुईजना पुरूष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएका तीनजना मध्ये दुईजना वैदेशिक रोजगारीका क्रममा भारतमा रहेका र हालै नेपाल फर्किएका कैलाली र कञ्चनपुरका पुरूष हुन् भने संक्रमित महिला कैलालीकी हुन्। ती महिलालाई भारतबाट फर्किएका उनका आफन्तबाट संक्रमण सरेको हो। संक्रमित महिला कैलालीका संक्रमित युवकका आफन्त हुन्। आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भारतबाट आएका दुईजनामा र एकजना संक्रमितका आफन्तमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उहाँले स्थानीयमा कोरोना भाइरस सरेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणहरूमा तीनवटाको परीक्षणको नतिजा पोजिटिभ आएको छ। त्यहाँहरूमध्ये एकजना 34 वर्षीय महिला हुनुहुन्छ, एकजना 21 वर्षीय पुरूष र अर्को एकजना 41 वर्षीय पुरूष हुनुहुन्छ। दुवै पुरूषहरू भारतबाट आउनु भएको हो। उहाँहरू चाहिँ क्वारेन्टाइनमा कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहनु भएको अवस्थामा हामीले परीक्षण गर्दा पोजिटिभ देखिएको हो। उहाँहरू दुवैलाई अहिले सेतीको प्रादेशिक अस्पताल धनगढ़ीमा उपचारको क्रममा अहिले लगिसकेका छौं, उहाँहरू त्यही हुनुहुन्छ। त्यसै गरी जो महिला संक्रमित भेटिनु भएको छ उहाँ चाहिँ एकजना संक्रमित को परिवारको सदस्य हुनुहुन्छ। त्यसले गर्दाखेरि यो पहिलो केस हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ। यो भनेको संक्रमित व्यक्ति जो अहिलेसम्म बाहिरबाट आउनु भएको थियो उहाँहरू मात्रै संक्रमित देखिरहेको अवस्थामा एकजना चाहिँ अहिले परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ। यसलाई हामी लोकल ट्रान्समिसन भनेर भन्छौं।
प्रवक्ता डाक्टर देवकोटाले क्वारेन्टाइनको समयावधिबारे पनि समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले 14 दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका व्यक्तिमा पनि संक्रमण देखिएपछि क्वारेन्टाइन अवधि बढ़ाउनु पर्ने अवस्था आएको बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले मन्त्रालयको कल सेन्टर 1115 र 1133 नम्बर कल सेन्टर र मोबाइल एप्लिकेशनमा आफ्ना लक्षणका बारेमा जानकारी दिने 6527 मध्ये 126 जना रेड जोनमा परेकाले उनीहरूको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो। यस्तै हालसम्म काठमाडौँ उपत्यकामा 15 जना र बाहिर 54 जना गरी 69 जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म 1441 नमूना परीक्षण गरिएको, उपत्यका बाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर, हेटौडा, पोखरा, धनगढ़ी र सुर्खेतमा परीक्षण शुरू गरिएको तथा भोलिबाट चितुवन र बुटवलबाट परीक्षण शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन तथा आफू पनि बस्न र अरूलाई पनि बचाउन विदेशबाट आएका व्यक्तिलाई सावधानीका साथ अनिवार्य रूपमा 14 दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 9 पुगेको छ। संक्रमित 9 जना मध्ये 1 जना निको भएर घर फर्किएको र 8 जनाको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपचारमा रहेका 8 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसैबीच सुदूरपश्चिम प्रदेशमा आज 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र उपचार थप प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न प्रयास अघि बढ़ाएको बताउनु भएको छ। सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री भट्टले नियन्त्रण तथा रोकथाम र उपचारका लागि प्रदेश सरकारले संघीय सरकारसँग थप सहयोग माग गरेको बताउनुभयो।
भारतबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने नै व्यवस्था थियो। त्यसकारण त्यही क्वारेन्टाइनबाट नै हामीले अब यो कस्तो छ भनेर जाँच फेरि माथि कुनै त्यस्तो देखिएको थिएन, तर हामीले चेक गरेर हेरौँ त कस्तो छ भनेर नै चेक गर्ने कुराहरू भएको थियो। र अब यसलाई गम्भीरताको साथमा संक्रमण देखिएका व्यक्तिहरूको उपचारको व्यवस्थापनको कुराहरू छ त्यो भइरहेको छ, र यो सँगसँगै अब संक्रमणलाई नफैलिन दिनको लागि हामीले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर, यसको चेन कसरी तोड्न सकिन्छ भनेर हामीले सबै स्थानीय तह र जिल्ला र प्रदेश मिलेर एकदम सक्रियताको साथमा लकडाउनलाई सफल पार्ने र संक्रमण जहाँबाट देखिएको छ त्यो ठाउँलाई नै त्यसरी त्यो त्यहाँका अन्य मान्छेहरूको पनि त्यही अनुसारको चेक जाँच गर्ने भन्ने कुराहरू अगाडि सारेका छौँ।
भारतीय सीमाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरू सबभन्दा बढी त्यही क्षेत्रमा छन् भन्ने पनि छ, अब यसलाई चिर्नलाई त झन् धेरै सतर्कता तयारी र क्रियाशीलताहरू चाहिन्छ होला नि।
पहिलेदेखि नै हामीले आकलन पनि गरिराखेका थियौँ, किनभने लकडाउन शुरू हुनुभन्दा पहिले जसरी आएका थिए मान्छेहरू खुला सिमाना भएको कारणले त्यो अवस्थाबाट आएका मान्छेहरूलाई पनि हामीले निगरानीमा पनि राखेका थियौँ, र यो सँगसँगै लकडाउन भइसकेपछि जुन प्रकारको सिमानामा आएर धेरै मान्छेहरू जमा भइसकेर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने हिसाबबाट हामीले त्यही अनुसारको व्यवस्था पनि गरेका थियौँ, र अहिले पनि त्यो समस्याहरू छ सिमानामा, हामीले सुनिरहेका छौँ पटक पटक त्यो कुराहरू उठिरहेको छ। प्रदेशमा खासरी हाम्रो ठाउँमा हामी रोक्नको लागि लागिरहेका छौँ, र संघीय सरकारसँग पनि आज नै हामीले निर्णय गरेर संघीय सरकारसँग सामग्रीको माग गर्ने कुरा, एउटा डाक्टरको टिम पनि यहाँ हाम्रो यहाँ पठाइदिनुपर्छ र तुरन्त हामी उपचारको व्यवस्था पनि गर्न सक्छौँ, र अरू ठाउँमा पनि क्वारेन्टाइनमा बसेका जुन व्यक्तिहरू छन् तिनको फेरि चेक जाँच गर्नुपर्ने स्थिति हुन सक्छ, र गाउँमा सबै फैलिएको कुरा त छैन, हामीले लगभग 2000 भन्दा बढी मान्छेहरूलाई क्वारेन्टाइनमा राखेका पनि छौँ। त्यसकारणले पनि संघीय सरकारको सहयोग र स्थानीय तह र हामी मिलेर यसको सक्रियताको साथ लागेर यसलाई रोक्ने प्रयास हामी गरिरहेका छौँ, र मलाई लाग्छ सबैले यसमा साथ दिनुपर्छ, हामी सफल पनि हुन्छौँ।
सीमा पारीबाट कति मान्छे आए, कहाँ छन्, तिनलाई कसरी व्यवस्थापन गर्ने?
मोटामोटी रूपबाट भारतबाट आएका नेपाली दाजुभाइहरूलाई क्वारेन्टाइनमा राख्ने कुरा र क्वारेन्टाइनमा नबसेका जो कि 14-15-20 दिन पनि भइसकेको छ कयौँ मान्छेहरू आएर, उनीहरू पनि सबै स्थानीय तहमा हामीले निगरानीमा राखेका छौँ। योभन्दा पहिले पनि हामीले निगरानीमा नै राखेका छौँ, रेकर्ड पनि हामीले बनाएका छौँ, कुन मान्छे कहाँ छ, कसरी बसिरहेको छ। भारतबाट आएको व्यक्तिमा पनि यो संक्रमण देखिसकेपछि अझ हामी अलर्ट हुनुपर्ने, अझ सक्रिय हुनुपर्ने र अझ यसलाई तलैसम्म हामी जानुपर्ने परिस्थिति भएको हुनाले आज नै हाम्रो निर्देशक समितिको बैठकले यो कुराहरू गरिसकेको छ, र चेक जाँच गर्ने कुरा र कुन व्यक्ति कहाँबाट आएको छ र कहाँ बसेको छ त्यसको पुरै रिपोर्ट तयार गर्ने भनेका छौँ। हामी एक दुई दिनमा तयार गरेर आवश्यक पर्यो भने त्यसको स्वाब लिएर चेक गर्ने कुरा पनि अगाडि बढाउँछौँ। तर एउटा समस्या के हो भने अब हाम्रो प्रदेशमा पनि ल्याब त सुरु भएको छ तर त्यसको क्यापेसिटी कम छ, र यो पनि अझ फेरि माथि काठमाडौँबाटै पठाएर पनि गर्नुपर्ने स्थिति हुन सक्छ, यो कुरालाई हामीले अगाडि सारेका छौँ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट हामीसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ। कोरोना भाइरसको सामना गर्दा गर्दै दिवंगत चिनिया नागरिकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा सहानुभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरूको अवस्थाबारे समकक्षी खालिफा बिन सलमान अल खालिफासँग टेलिफोन सम्वाद मार्फत जानकारी लिनुभएको छ। प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग नेपालीहरूको अवस्था र सुरक्षाको बारेमा छलफल गरेको र बहराइनको प्रधानमन्त्रीबाट नेपालीहरूको सुरक्षाबारे ऐक्यबद्धता प्रकट भएको ट्वीटर मार्फत आज जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले बहराइनबाट प्राप्त सहयोगप्रति समकक्षी खालिफालाई धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्रीले नेपालीको उल्लेखीय संख्या रहेका मुलुकहरूका सरकार प्रमुखसँग टेलिफोन सम्वाद जारी राख्ने बताउनु भएको छ। प्रधानमन्त्री ओली र बहराइनका समकक्षी बीच भएको टेलिफोन वार्ता र बहराइनमा रहेका नेपालीको अवस्थाबारे हाम्रा सहकर्मी सन्तोष रेग्मीले बहराइन स्थित नेपाली राजदूत पदम सुन्दाससँग कुराकानी गर्नुभएको छ।
सम्मान्य प्रधानमन्त्रीज्यू र बहराइनको प्रधानमन्त्रीज्यू बीचमा चाहिँ केही नेपालीहरूको समस्याको विषयमा चाहिँ टेलिफोन वार्ता भएको छ। खास गरी चाहिँ के भने बहराइन सरकारले चाहिँ नेपालीहरूलाई असाध्य नै रुचाउने र अनि त्यही अनुसार चाहिँ यहाँका जति पनि यहाँ काम गर्ने कर्मचारीहरू छन् सबैले चाहिँ आफ्नो नागरिक सरह नै उनीहरूलाई चाहिँ अस्पतालहरूमादेखि लिएर स्वास्थ्यमा चाहिँ पुरै बराबरीको हिसाबले चाहिँ गर्ने गरेको हुनाले र अहिलेसम्म चाहिँ नेपालीहरूले त्यस्तो दुःख पाएको खास गरिकन उपचार पाइन भन्ने हिसाबले चाहिँ अहिलेसम्म त्यस्तो खालको कुनै पनि कम्प्लेन भएको छैन र त्यसैको लागि चाहिँ जति बहरन सरकारले जुन हिसाबले चाहिँ नेपालीहरूको लागि चाहिँ स्वास्थ्य उपचारको लागि जुन सहयोग गरिरहेछ त्यसको लागि आज प्रधानमन्त्रीज्यूले यहाँको प्रधानमन्त्रीज्यूलाई चाहिँ धन्यवाद दिएको।
बहरइनमा कति नेपाली छन्, उनीहरूको अवस्था के छ, कति संक्रमित भएका छन् अहिलेसम्म?
बहरइनमा जम्मा 35,000 नेपालीहरू छन् कार्यरत। यसमध्येमा पहिलो हप्तामा 3 थियो भने यो हप्तामा चाहिँ अरू 9 थपिएर अहिले 12 चाहिँ पोजिटिभ देखेर उनीहरूलाई चाहिँ उपचारमा राखिएको छ। क्वारेन्टाइनमा रहेका 4 नेपालीहरू मध्ये 3 चाहिँ अघिल्लो हप्ता नै उनीहरू चाहिँ नेगेटिभ देखेर निस्क्यो भने एकजनाको अब आज भोलि निस्किने सम्भावना छ, उनमा पनि नेगेटिभ देखिएको छ। खास गरी जम्मा 12 मात्रै अहिले चाहिँ पोजिटिभ देखिएको छ र उनीहरूको अवस्था चाहिँ फेरि स्टेबलै छ।
कोरोनाको संक्रमण देखिसकेपछि राजुतावासले त्यहाँ रहेका नेपालीहरूसँग सम्पर्क बढाउने, सहयोग आदान प्रदान गर्ने लगायतका कार्यक्रमहरू के ल्याउनु भएको छ, तपाईँहरूले कसरी त्यो सम्पर्क समन्वय गरिरहनु भएको छ?
हामीले यहाँको संघ संस्था चाहिँ एउटा एनआरएनको अध्यक्षको अध्यक्षतामा चाहिँ यहाँका जति पनि नेपालीहरूको संघ संस्था छन् त्यो संघ संस्थाको चाहिँ एउटा ग्रुप बनाएको छौँ र एम्बेसीमा जति पनि सूचनाहरू प्राप्त हुन्छ ती सबै ती संघ संस्थाको मार्फतबाट हुन्छ र धेरै जसोलाई फेरि हामीले चाहिँ के अरे हाम्रो लेबर एट्याचीको र एउटा अफिस स्टाफको चाहिँ फोन नम्बर दिएको छौँ र डाइरेक्ट फोनमा पनि सम्पर्क भएर चाहिँ हामीले सबैको इन्फर्मेसन लिने गरेका छौँ।
उनीहरूलाई अहिले अप्ठ्यारो परेको केही जानकारी तपाईँहरूलाई छ?
केही मान्छेको चाहिँ अहिले तलब नपाएको साधारण एउटा चाहिँ उजुरी चाहने गरेछ तर त्यसको लागि चाहिँ हामीले जबसम्म यो संक्रमणको अवस्था रहन्छ तबसम्म चाहिँ अन्य कुरोमा भन्दा पनि आफ्नो ज्यानको सुरक्षा गर्ने र यो के अरे कोरोनाबाट बस्नको लागि चाहिँ आफ्नो उपायहरू चाहिँ अवलम्बन गर्ने भनेर त्यो हिसाबले मात्रै हामीले काम गराएर आएका छौँ र खास गरिकन यहाँको संघ संस्था र राजदूतावासको चाहिँ एकदम राम्रो समन्वय भएको हुनाले चाहिँ जति पनि त्यस्ता घटनाहरू छन् त्यो तुरुन्तै हामीलाई चाहिँ सूचना आइहाल्छ त्यसको आधारमा चाहिँ हामीले काम गर्ने गरेका छौँ।
उहाँ हुनुहुन्थ्यो बहराइन स्थित नेपाली राजदूत पदम सुन्दास। प्रधानमन्त्री ओली र बहराइनका प्रधानमन्त्री बीच भएको वार्ता र बहराइनमा रहेका नेपाली बारे जानकारी दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझाव अनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनु भएको छ। जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार विज्ञको सल्लाह अनुसार नै उच्च सतर्कता अपनाउँदै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभयो। कोरोना भाइरसको रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै उहाँले चिकित्सक र स्वास्थ्यकर्मीले दिएको साथ को प्रशंसा गर्नुभयो। मन्त्री ढकालले कोरोना भाइरसका विरूद्ध नेपालले गरेको तयारीका बारेमा बिहिबार आफूले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठनका सदस्य राष्ट्रबीच छलफल भएको समेत उल्लेख गरेको जानकारी गराउनुभयो। छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले अर्बौं खर्च गरेर पनि हजारौं मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनु आवश्यक रहेको बताउनुभयो। उहाँले नमूना परीक्षण कम्तीमा दैनिक 1,000 जनाको गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न शिक्षा सचिव महेश प्रसाद दाहाललाई निर्देशन दिनुभएको छ। अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षा सचिव दाहाललाई निर्देशन दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पूरण केसीले जानकारी दिनुभयो। अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या 58,000 छ। कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले स्थानीय तहलाई क्रियाशील बनाएको छ। जनचेतना फैलाउने, विषादी छर्कनेदेखि क्वारेन्टाइन र आइसोलेसन निर्माण तथा व्यवस्थापन गर्ने लगायतका विभिन्न क्रियाकलापमा स्थानीय तहहरू लागि परेका छन्। मूलत स्थानीय तहहरूको सक्रियताका कारण सरकारका निर्णय, निर्देशन कार्यान्वयन तथा कोरोना संक्रमण नियन्त्रण प्रयासमा महत्वपूर्ण सहयोग पुगेको देखिन्छ। सहकर्मी प्रवीण पोखरेलको रिपोर्ट।
हातमुख सफा गर्ने, साबुन पानीले धोइ राख्ने, तातो पानी खाने भनेर सबैलाई जानकारी गरायौं। यस वडा कार्यालयबाट मास्क र चाहिँ साबुन प्रत्येक घर दुरीलाई दुई चक्की साबुन र मास्क परिवार हेरेर मास्क वितरण गरियो र उता इन्डियाबाट आउने व्यक्तिहरूको लागि अलिकति निगरानी गर्ने, उनीहरूलाई सेफ राख्ने अथवा क्वारेन्टाइनमा बस्ने दुई हप्ताको लागि भन्ने खालका हामीले जानकारी गराएका छौँ र अरू लकडाउनको चाहिँ पालना गरेर घरभित्र बस्ने भन्ने खालको चाहिँ सबैलाई जानकारी गराएको छ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओडाले गरेका गतिविधिबारे जानकारी दिँदै जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नम्बर चारका अध्यक्ष रविलाल आचार्य, विश्वव्यापी बनेको कोरोना भाइरस नियन्त्रण र रोकथाममा स्थानीय सरकारको तल्लो तह मानिएको ओडाहरूले पनि आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। आम नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहमा जनप्रतिनिधिहरू सक्रिय भएसँगै कोरोना भाइरस विरूद्ध सरकारले अघि सारेका कार्यक्रमहरूको कार्यान्वयन सहज भएको छ। स्थानीय तहहरूले आफ्नो क्षमता अनुसार आम नागरिकलाई सरकारको अनुभूति गराउने कार्य गरिरहेका छन्। मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की,
परिवारका मान्छेहरू छन् त्यसलाई राहतको प्याकेजहरू चाहिँ हामीले गाउँपालिकाबाटै एउटा समिति बनाएको छ, केन्द्रीय सरकारको नीति अर्थको समितिबाट पहिलो चरणको राहतहरू चाहिँ हामीले बाँडिरहेका छौँ।
हाल तीनै तहका सरकारको मुख्य उद्देश्य विश्वव्यापी महामारीबाट आफ्ना नागरिकलाई बचाउनु नै रहेको धारणा राख्नुहुन्छ दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासी।
प्रदेश सरकार, केन्द्र सरकार र चाहिँ स्थानीय सरकार, तीनवटा सरकार भनेको अहिले एउटै डुङ्गामा हामी बसिरहेका छौँ। जनता बचाउनु पर्छ, जनताको अभियानमा लाग्नु पर्छ, जनतालाई यो रोग महामारी रोगबाट कसरी बचाउने भन्ने कुरा ठूलो अभियान हो।
स्थानीय तहमा जनप्रतिनिधि हुनु भनेको हरेक समस्या सम्बोधनका लागि प्रयास गर्नु हो। रतुवामाई नगरपालिकाका प्रमुख रविन्द्र राई,
निश्चित रूपमा जनप्रतिनिधि हुनु र नहुनुको भिन्नता सबैले महसुस गर्नुभएको छ। स्थानीय सरकार, स्थानीय जनप्रतिनिधिहरू भइसकेपछि धेरै कुराहरूको चाहिँ चाँडै सुनवाई हुने, मान्छे सबै सन्तुष्ट त हुन सक्दैनन्, तथापि जहाँ समस्या हुन्छ, जहाँनिर चाहिँ आवाज हुन्छ, त्यसलाई चाहिँ सम्बोधनको प्रयास जनप्रतिनिधिहरूबाट भइरहेको छ। त्यस कारणले पनि मलाई लाग्छ तुलनात्मक रूपमा हिजो जनप्रतिनिधिहरू हुनु र नहुनुमा फरक छ, त्यो कुरा जनताले चाहिँ महसुस गरेका छन्।
स्थानीय सरकारका रूपमा रहेका स्थानीय तहहरूले क्वारेन्टाइन निर्माणदेखि स्वास्थ्य जाँच र तथ्याङ्क अध्यावधिक गर्ने कार्य गरिरहेका छन्। तर स्रोत र साधनको अभाव भने स्थानीय तहमा छ। जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह,
संघ प्रदेश र स्थानीयको संयोजन भएन भने यो यसलाई हामीले सहज रूपमा लिनुहुन्न, राहत बाँड्ने हो, गरिबहरूलाई दिनु, त्यसको अभिलेखीकरण गर्नु हो, तर दिँदा कोरोना बाँड्ने होइन, सिस्टममा गएर काम गर्नुपर्छ। र स्थानीयसँग स्रोत साधन के हुन्छ र स्रोत र साधनको उसमा भन्ने हो भने हामीसँग केही छैन।
कोरोना महामारीसँगै अन्य विपदमा पनि स्थानीय तह नै प्रभावकारी देखिन्छ, तर यी तहलाई स्रोत साधन सहित प्राविधिक क्षमता बढाउनु आवश्यक देख्नुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीश चन्द्र पोखरेल।
कोबाट गराउनु त अब यो राहतका कुराहरू भन्नेमा स्थानीय तह नै हो, स्थानीय तहमा पनि वडा तह नै सबभन्दा नजिक हो, त्यसमाले त्यसैलाई रिसोर्स पठाउने, त्यसैलाई क्यापासिटेट गर्ने, अलि सशक्त बनाइदिने र उसलाई कतिपय अनुभव जुन कमी छ, प्राविधिक ज्ञान खास गरेर यो मेडिकल र कम्प्लेक्स कुरा भएको हुनाले त्यहाँ चाहिँ अझै बढी सूचना प्रवाह गरिदिने र उहाँहरूलाई क्यापासिटेट गरिदिने।
समुदायमा जोखिममा परेका व्यक्तिहरू पहिचान गर्न र उनीहरूलाई अलग गरेर संक्रमण फैलेर नदिन स्थानीय तहको जस्तो प्रभावकारी काम अरूले गर्न कठिन हुने भएकाले स्थानीय तहको क्षमता अझ बढाउनु पर्ने देखिन्छ। प्रवीण पोखरेल, काठमाडौँ।
कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल सरकारले गरेको लकडाउनपछि मुलुकमा लगानी योग्य रकम अर्थात तरलता पर्याप्त भएको छ। हाल बैंकिङ क्षेत्रमा 90 अर्ब भन्दा बढ़ीको तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कोरोनाको संकटसँगै बैंकहरूमा कर्जाको माग कम भएको र नेपाल राष्ट्र बैंकले हालै अनिवार्य नगद मौजदात CRR 1% घटाउने व्यवस्था गरेकाले हाल बैंकहरूमा पर्याप्त तरलताको अवस्थाको निर्माण भएको हो। बजारमा तरलताको पर्याप्तता भएकाले लगानी योग्य रकमको अभाव नभएको बैंकर्सहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणकर भट्टले हाल बजारमा तरलता पर्याप्त भएकाले कोरोनाको संकट सकिएपछि त्यसले बजारलाई थप सहज बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले राष्ट्र बैंकले सीआरआर घटाएपछि मात्र पनि बजारमा तरलता 35 अर्बले बढ़ेको बताउनुभयो। हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायात मार्फत खाद्यान्न पठाउन शुरू गरेको छ। कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा चल्ने निजी विमानबाट सरकारले खाद्य ढुवानी गर्न लागेको हो। हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एकमात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्यान्न पठाइएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले जानकारी दिनुभयो। सुनसरीको धरानस्थित बीती कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरू भएपछि विभिन्न जिल्लाबाट स्वास्थ्य परीक्षण गर्न आउनेहरूको संख्या वृद्धि भएको छ। कोरोना संक्रमणको आशंकामा स्वास्थ्य जाँच गर्न आउने बिरामीको संख्या बढ़ेको र स्वास्थ्य उपकरण भने सीमित मात्रामा रहेको प्रतिष्ठानले जनाएको छ। सुनसरीबाट संवाददाता रूमा रिजालको एक रिपोर्ट।
70 वर्षीया सीता घिमिरेलाई विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस लागे नलागेको परीक्षण एक नम्बर प्रदेशमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने थाहा पाएपछि खुशी लागेको छ। यसअघि यो भाइरस लागे नलागेको पत्तो पाउन पूर्वका अस्पतालमा सुविधा थिएन। धरानस्थित रिफरल सेन्टरका रूपमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले कोरोना परीक्षण हुँदै आएको छ। प्रदेशका धेरै जिल्लाबाट आशंका लागेर आएका बिरामीले स्वास्थ्य परीक्षण गराउँदै आएको बताउनुहुन्छ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता अशोक एरे।
हामीले जम्मा 30 वटाको परीक्षण गरिसकेका छौँ, जसको नतिजा चाहिँ नेगेटिभ आएको छ। एक नर्थ प्रदेश र सँगसँगै हाम्रो सबैबाट पनि स्याम्पलहरू आएको छ। टोटल हामी चाहिँ अहिले चाहिँ 40 नमुनाहरू चाहिँ हाम्रो माइक्रोबायोलोजी डिपार्टमेन्टमा छन्। तिमीले 30 भइसकेका छन् र बाँकी चाहिँ परीक्षणको क्रममा छन्।
भर्खरै परीक्षण शुरू भएको बीपीकेएचएसमा आफूलाई शंका लागेका बिरामी जुन मात्रामा परीक्षणका लागि पुग्ने गरेका छन् सोही मात्रामा स्वास्थ्य परीक्षणका उपकरण भने पर्याप्त छैनन्। पुनः सहप्रवक्ता एरे।
पीपीपीहरू N95 मास्कहरू केही दिनसम्मको लागि चल्ने चाहिँ अलिअलि छन्, तर हामीले आशा गरेका छौँ कि हामीलाई अब अरू अस्पताल प्रशासन र त्यसपछि सरकारबाट पनि अनेक अरू स्वास्थ्य उपकरणहरू नै उपलब्ध हुनेछ भन्ने चाहिँ हामी आशा गरेका छौँ। हामीहरू उहाँसँग निरन्तर सम्पर्कमा छौँ। संसारभरिको सबै मार्केटहरूमा त्यसको अभाव नै छ, होइन? त्यही भएर हामीले चाहिँ हामीसँग एकदम पर्याप्त छ भनेर भन्ने नसक्ने अवस्था छ, ल्याउन सक्ने किन्न सक्ने ठाउँहरू छैन। तर हामीसँग अहिलेलाई सरकारको लागि केही दिनहरूको लागि चाहिँ हाम्रो भइरहेको छ, तर त्यो चाहिँ कन्स्टेन्ट सप्लाई चेन चाहिँ भइरहनु पर्यो।
निश्चित स्थानमा मात्रै परीक्षण भइरहेको कोरोना भाइरस फैलिन नदिनका लागि आवश्यक स्वास्थ्य उपकरण र सर्वसुलभ रूपमा स्वास्थ्य परीक्षणको वातावरण भने बनाउन जरूरी छ। रेडियो नेपाल, रुमारी जाल, सुनसरी।
अब अन्तर्राष्ट्रिय समाचार। चीनमा आज कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको सम्मानमा शोक मनाइएको छ। कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न 13 स्वास्थ्यकर्मी सहित कम्तीमा 3,335 चिनिया नागरिकले कोरोनाका कारण ज्यान गुमाएका थिए। शोक व्यक्त गर्नका लागि चीनका शहरहरूमा 3 मिनटका लागि साइरन बजाइएको थियो। त्यस अवसरमा आज सबै यातायातका साधनहरू र मनोरञ्जनका कार्यहरू रोकिएको थियो। कोरोना भाइरसको संक्रमण विश्वभर तीव्र रूपमा फैलिरहेको छ। यस भाइरसका कारण हालसम्म 61,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या 11,40,000 नागेको छ। यसैबीच स्पेनमा आज 809 जनाको मृत्यु भएको छ भने भाइरसको संक्रमण अमेरिकामा फैलदो छ। अमेरिकामा कोरोना संक्रमितको संख्या 2,78,000 नागिसकेको छ भने मृतकको संख्या 7,000 नागेको छ। यसैगरी दक्षिण पूर्वी एसियाली मुलुकमध्ये कोरोना संक्रमणको मारमा इण्डोनेसिया नराम्ररी प्रभावित भएको छ। त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या 1900 नागिसकेको छ भने मृतकको संख्या 191 पुगेको छ। छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 86 पुगेको छ भने संक्रमितको संख्या 3,000 नागेको छ। अब मौसम। आगामी 24 घण्टामा देशका पश्चिमी पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई भोलि अपराह्नपछि 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि आवागमनमा थप कडाई गर्ने मन्त्री परिषदको निर्णय। एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्कोमा जान नपाइने। कैलाली, कञ्चनपुर र बागलुङमा छिटो विधिबाट अधिक संख्याका मानिसमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिने सरकारका प्रवक्ता मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। नेपालमा आज थप 3 कोरोना भाइरसको संक्रमण पुष्टि। नयाँ संक्रमितमा भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका 2 पुरूष र 1 स्थानीय महिला। यो सँगै नेपालमा संक्रमितको संख्या 9 पुग्यो। स्थानीयलाई सरेपछि कोरोना संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बहराइनका समकक्षीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको अवस्था र सुरक्षाका विषयमा छलफल। चिनिया शोक दिवसमा प्रधानमन्त्री ओलीको ऐक्यबद्धता। र कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 61,000 भन्दा बढ़ीको मृत्यु, संक्रमितको संख्या 11,00,000 नाग्यो। चीनमा आज राष्ट्रिय शोक मनाइयो। हवस् त, राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।